यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। आगामी असोज 15 देखि 17 गतेसम्म गर्ने गरी पार्टीको विधान अधिवेशन सार्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निर्णय। सुरक्षा रणनीति अन्तर्गतको परियोजना होइन भन्ने अमेरिकी सरकारले सुनिश्चित नगरेसम्म एमसीसी पारित गर्न नसकिने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालद्वारा स्पष्ट। नेपाली कांग्रेसको 14 महाधिवेशनमा सभापति पदमा उम्मेद्वार दिने कांग्रेस महामन्त्री डा शशांक कोइरालाको घोषणा। संखुवा सभाको मादीमा गत साता भएको सामूहिक हत्याको घटनामा संलग्न आरोपमा प्रहरीद्वारा स्थानीय एक युवा पक्राउ। देशभर कोरोना संक्रमितको संख्या घट्यो, संक्रमित संख्या घटे पनि जोखिम कायमै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाई। र अफगानिस्तानको राजधानी काबुलमा महिला प्रदर्शनकारीमाथि दमन भएको भन्दै संयुक्त राष्ट्रसंघद्वारा निन्दा।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। नेकपा एमाले स्थायी कमिटिको बैठकले पार्टीको विधान अधिवेशनको मिति संशोधन गरी असोज 15 देखि 17 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ। एमाले स्थायी कमिटिको हिजो बसेको बैठकले यसअघि असोज 4 गतेदेखि 6 गतेसम्म गर्ने भनी तोकिएको विधान अधिवेशनको मिति संशोधन गर्दै असोज 15, 16 र 17 गते काठमाडौँमा गर्ने निर्णय गरेको एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो। बैठकले विधान अधिवेशनमा पेश हुने प्रस्तावहरूबारे छलफल गर्न असोजको 3 र 4 गते स्थायी कमिटि तथा 8 र 9 गते केन्द्रीय कमिटिको बैठक बोलाउने निर्णय पनि गरेको छ। त्यस्तै एमाले स्थायी कमिटिको बैठकले प्रतिस्थापन विधेयक मार्फत शुक्रबार संसदमा पेश भएको बजेटमा विभिन्न सड़क तथा विकास निर्माणका आयोजनाहरूको बजेट कटौती गरिएकोमा आपत्ति प्रकट गरेको छ। बैठकले संसदमा विकसित पछिल्ला घटनाक्रम तथा एमालेको भूमिकाका बारेमा छलफल गर्न आज मध्याह संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको एमाले प्रचार विभागका प्रमुख भट्टराईले बताउनुभयो। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजना सुरक्षा रणनीतिसँग जोड़िएको विषय होइन भनेर सुनिश्चितता नगरिएसम्म पारित गर्न नसकिने स्पष्ट पार्नुभएको छ। नेपालगंजमा पार्टी निकट युवा संघको लुम्बिनी प्रदेश कमिटिले आयोजना गरेको कार्यक्रमलाई हिजो सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले अमेरिका सरकारले एमसीसी परियोजना सुरक्षा रणनीतिसँग जोड़िएको छैन भनेर लिखित दिएमा नेपालका दलहरूले सहमतिमै संसदबाट परियोजना पारित गर्ने बताउनुभयो। एमसीसीकी उपाध्यक्ष सहितको प्रतिनिधिमण्डलसँगको भेटमा आफूले नेपाल स्वतन्त्र राज्य भएको स्पष्ट पार्दै सुरक्षासँग उक्त परियोजना जोड़िएको छ कि छैन भन्ने प्रश्न गरेको र लिखित रूपमै अमेरिका सरकारको जवाफ माग गरेको बताउनुभयो। फरक प्रसंगमा अध्यक्ष नेपालले अब छिट्टै बागमती र प्रदेश नम्बर 1 प्रदेश सरकार फेरिने पनि जानकारी दिनुभयो। उहाँले लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षा गर्दै अघि बढ़ने आफूहरूको अभियानमा समाहित हुन नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभयो। नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको 14 महाधिवेशनमा आफू सभापति पदमा उम्मेद्वार हुने घोषणा गर्नुभएको छ। नेपाली कांग्रेस देवचुली नगरपालिका नवलपुरको पार्टी कार्यालय उद्घाटन गर्नुहुँदै हिजो महामन्त्री डा कोइरालाले कुनै पनि हालतमा आफ्नो उम्मेद्वारी सभापति पदमा कायम रहने घोषणा गर्नुभयो। उहाँले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्नुपर्छ भन्ने आफ्नो धारणा रहे पनि सहमति हुन नसके निर्वाचनबाटै नेतृत्व चयन गरी अघि बढ़नु लोकतान्त्रिक हुने बताउनुभयो। यसअघि हिजै चितवनमा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै महामन्त्री डा कोइरालाले विपक्षीको धर्म विरोध गर्ने भए पनि शुक्रबारको संसदको घटनाले संसदको गरिमामाथि आँच आउने काम भएको र कम्युनिष्टहरू उच्छृंखल चरित्रका हुन्छन् भन्ने पुष्टि गरेको बताउनुभयो। अर्थमन्त्री जनार्दन शर्मासँग अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका उपाध्यक्ष फातिमा सुमारसहितको टोलीले हिजो भेटवार्ता गरेको छ। अर्थ मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच परियोजनाको समग्र पक्षमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ। अर्थमन्त्री शर्माले एमसीसीका विषयमा राजनीतिक स्तरमा छलफल भइरहेको त्यसक्रममा बताउनु भएको अर्थ मन्त्रालयले विज्ञप्ति जारी गरी जानकारी दिएको छ। त्यस अवसरमा उपाध्यक्ष सुमारले परियोजनालाई शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गर्नुभएको थियो। उपाध्यक्ष सुमार नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, त्यसै गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल तथा जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरूसँग यसअघि भेटवार्ता गरेको थियो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक यही भदौ 29 गते मंगलबार काठमाडौँमा बस्ने भएको छ। बैठकमा केही नेताको कार्यविभाजन, देशभर संगठन विस्तारका लागि आवश्यक कमिटिको गठन र समसामयिक राजनैतिक अवस्थाका विषयमा छलफल गरिने पार्टीको प्रचार विभागका प्रमुख जगन्नाथ खट्टीओडाले जानकारी दिनुभयो। संखुवासभाको मादी नगरपालिका एक उम्लिङ खोला गाउँमा गत सोमबार 6 जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक स्थानीय युवालाई पक्राउ गरेको छ। प्रहरीले हत्यामा संलग्न भएको आरोपमा मादी एक उम्लिङ खोला गाउँका 26 वर्षीय लोकबहादुर कार्कीलाई हिजो पक्राउ गरेको हो। हत्यामा संलग्न देखिएका लोकबहादुरलाई आज चैनपुरमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो। प्रहरीले लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको रगतले लतपतिएको कपड़ा र हथौड़ा बरामद गरेको जनाएको छ। लोकबहादुर मृतक तेजबहादुरका भतिजा हुन्। लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएको प्रहरीले जनाएको छ, तर घरका अन्य सदस्य पनि आएपछि आफू अरूलाई पनि मार्न बाध्य भएको प्रारम्भिक बयानका क्रममा बताएको प्रहरीले जानकारी दिएको छ। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले जुम्लामा हिजो वृहत प्रदर्शन गरेको छ। एमालेबाट विभाजित भएपछि निर्माण भएको पार्टीले जुम्लामा प्रथम जिल्ला कार्यकर्ता भेला तथा शक्ति प्रदर्शन गरेको हो। जुम्लामा नेकपा एमाले भन्दा एकीकृत समाजवादी पार्टी ठूलो भएको देखाउन पार्टीले वृहत भेला गरेको नेताहरूले जानकारी दिनुभएको छ। प्रथम जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै पार्टीका प्रदेश इन्चार्ज प्रकाश ज्वालाले हजारौं कार्यकर्ताको समर्थन र उपस्थितिले जुम्लामा एकीकृत समाजवादी पार्टी सबैभन्दा बलियो हुने बताउनुभयो। कोरोना भाइरसबाट हिजो देशभर थप 994 जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो 9,840 नमूना परीक्षण गर्दा थप 994 जनामा संक्रमण पुष्टि भएको जनाएको छ। कोरोनाको दोस्रो लहर शुरू भएपछि गत चैत्रको दोस्रो सातापछि पहिलो पटक हिजो 1,000 कममा संक्रमण पुष्टि भएको हो। पछिल्लो समय संक्रमणको दर केही नियन्त्रणमा आएको भए पनि संक्रमणको जोखिम कायमै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सार्वजनिक विदाको दिनमा केही प्रयोगशालाहरू बन्द हुने कारणले हिजोको संख्या केही कम भएको तथा कतिपय प्रयोगशालाको नतिजा समेत प्राप्त हुन नसकेका कारण पनि तथ्याङ्कमा संक्रमण घटेको देखिए पनि जोखिम कायमै रहेको मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो।
बिदाको दिन चाहिँ हाम्रो अलिकति रिपोर्टिङ कम हुन्छ, तर एउटा कुरा चाहिँ हो, अलिकति संक्रमितहरूको संख्या चाहिँ घटेको देखिएको छ। 1,000 तल गएको चाहिँ दोस्रो लहर सुरु भएपछि जोखिम घट्यो भनेर लिने बेला भएको छैन। जति ठाउँमा परीक्षणमा 10% भन्दा माथि नै छ, त्यो भनेको तपाईँको जोखिम चाहिँ घटिसकेको छैन भन्नु पर्यो। त्यो भएर मापदण्ड पालना नभुलौँ। तर संक्रमित 9,840 परीक्षण गर्दा 994 हुनुहुन्छ।
मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा कोरोनाका सक्रिय संक्रमितहरूको संख्या 27,355 रहेको छ। विभिन्न 13 जिल्लामा हाल 500 बढ़ी सक्रिय संक्रमित हुनुहुन्छ। त्यसै गरी 21 जिल्लामा 200 बढ़ी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै हिजो थप 1,368 संक्रमणमुक्त भएका छन् भने संक्रमणमुक्त हुने दर 95.1% पुगेको छ। त्यसै गरी हिजो देशभर कोरोना संक्रमणका कारण थप 12 जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या 10,936 पुगेको मन्त्रालयले जनाएको छ। वीरगंज स्थित सर्वोत्तम स्टील उद्योगमा यही भदौ 10 गते फलाम गलाउने क्रममा भट्टी पड्किएर घाइते भएका मध्ये 5 जना मजदूरको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। भट्टी पड्किँदा 15 मजदूर घाइते भएकोमा गम्भीर घाइते भएका 6 जना मजदूरलाई उपचारका लागि भारतको बिहार पटनास्थित अपोलो अस्पतालमा लगिएकोमा उपचारका क्रममा 5 जनाको मृत्यु भएको पुष्टि भएको प्रहरीले हिजो जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मृत्यु हुनेमा भारत बिहारका 52 वर्षीय विनोद पाण्डे, 27 वर्षीय गगन नायक, भारतको उत्तर प्रदेशका 32 वर्षीय धीरू सहनी, लखनऊका 37 वर्षीय मानस परिदा र 30 वर्षीय रामकुमार यादव रहेका छन्। घाइतेहरूको वीरगंज अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो निधन हुनुभएका राष्ट्रिय खेलकुद परिषद राखेपका पूर्व सदस्य सचिव एवं पूर्व राजदूत रूकम शमशेर राणाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। नेपाली कांग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले 32 पुतलीस्थित स्वर्गीय राणाको निवासमा पुगेर हिजो उहाँको पार्थिव शरीरमा माल्यार्पण गर्नुभई पार्टीको झण्डा उडाएर श्रद्धासुमन व्यक्त गर्नुभयो। राणाको शुक्रबार राति 85 वर्षको उमेरमा निधन भएको उहाँका ज्वाई अनिल केशरी शाहले जानकारी दिनुभयो। राणा मृगौला मधुमेह र उच्च रक्तचापबाट पीड़ित हुनुहुन्थ्यो। धनुषामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत माछा सुपर जोन कार्यक्रम लागू भएपछि किसानहरूले माछाबाट मनग्ञ आमदानी गर्न थालेका छन्। जनकपुरस्थित संवाददाता अजय कुमार झाको यो रिपोर्ट।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले धनुषामा माछा सुपर जोन कार्यक्रम लागू गरेपछि 70 हेक्टरले क्षेत्रफल विस्तार भएको छ। धनुषामा अहिले 1219 हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा माछा खेती हुने गरेको छ। माछा उत्पादनमा अगुवा किसानका रूपमा रहेका धनुषाका छिरेश्वर नगरपालिकाका राम शोभित मुखिया,
लगभग 180-190 बिघाको क्षेत्रफलमा माछा खेती म गरिरहेछु, जम्मा 15-20 जनाको रोजगार दिएको छ।
जिल्लामा वार्षिक रूपमा 5962 मेट्रिक टन माछाको उत्पादन हुने गरेकोमा अहिले क्षेत्रफल विस्तार भएसँगै माछाको उत्पादनमा पनि वृद्धि भएको छ। माछा उत्पादनमा युवा वर्ग पनि आकर्षित हुन थालेको छ। माछाले राम्रो आय दिएपछि 10 बिघामा माछा उत्पादन गरेको बताउँदै युवा व्यवसायी राम पुकार सहनी,
10 बिघा चार जाल खिचवाला सब है, मोटामोटी 12-14 को दोनी साल के सब का तो काट छाट का 7 लाख 8 लाख कौन साल 10 हो।
प्रति हेक्टर 5.4 मेट्रिक टन अहिले माछा उत्पादन भइरहेको छ। उत्पादन बढ़ाउनका लागि प्राविधिक सल्लाहका साथै विभिन्न प्रकारका सेवा सुविधा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले प्रदान गर्दै आएको छ। आयोजनाका धनुषा इकाई प्रमुख वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारी,
माछाको उत्पादन, माछाको व्यवसायीकरण, माछाको बजारीकरणको लागि खास गरिकन माछाको पोखरी क्षेत्रफल विस्तार गर्ने कामदेखि लिएर माछाको उत्पादन वृद्धि गर्ने, माछा पोखरीमा यान्त्रिकरण गर्ने, माछा पोखरीमा सिंचाईको व्यवस्थापन गर्ने, माछा ह्याचरी निर्माणको मुख्य कार्यक्रम सञ्चालन गरिरहेको छ।
2-3 वर्ष अगाडिसम्म आन्ध्र प्रदेशको माछा आउने गरेकोमा अहिले पूर्ण रूपमा विस्थापित भएको छ भने नेपालबाट नै भारतको सीमावर्ती बजारमा माछा बिक्रीका लागि जान थालेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले वर्तमान सरकारले जनताको पक्षमा अधिकतम काम गर्ने बताउनु भएको छ। किराँत याकथुङ चुम्लुङ जिल्ला कार्यसमिति ललितपुरले हिजो आयोजना गरेको कार्यक्रममा मन्त्री भूषालले सरकारले पछिल्लो समयमा ल्याएको प्रतिस्थापन विधेयक जनताप्रति समर्पित रहेको बताउनुभयो। उहाँले जनताका पक्षमा काम गर्दै अघि बढ़ने पनि उल्लेख गर्नुभयो। मन्त्री भूषालले आन्दोलनमा त्याग गरेका व्यक्तिका परिवारलाई सम्मान र राहतको व्यवस्था गरिएको बताउनुहुँदै कोरोनाबाट संकटमा परेका नागरिकलाई राहत, आर्थिक तथा भौतिक विकासलाई जोड़ दिएर बजेट ल्याइएको जानकारी दिनुभयो। कोरोनाको कहर कम भएको भन्दै सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिकाले आजदेखि भौतिक रूपमा उपस्थित भएर विद्यालय खोल्ने भएको छ। सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहहरूलाई जिम्मा दिएपछि हनुमान नगर र भारदह क्षेत्रका विद्यालयहरू आजदेखि खुल्नेछन्। कोरोना विरूद्ध स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी प्रत्येक तहमा रहेका सम्पूर्ण सामुदायिक र संस्थागत सबै विद्यालयहरू सञ्चालन गरिने नगरपालिकाले जनाएको छ। नगरपालिकाले जारी गरेको सूचनामा कोविड 19-बाट जोगिन स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण रूपमा पालना गरी कक्षा 4-12 भौतिक रूपमा उपस्थित भई कक्षा सञ्चालन गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादवले जानकारी दिनुभयो। अलैंचीको बजार मूल्य बढ़ेपछि 5 थरका अलैंची किसानहरू खुशी भएका छन्। प्रतिमन 1,20,000 मूल्य पुगेको अलैंचीको भाउ घटेर प्रतिमन 21,000 भन्दा तल झरेपछि निराश भएका किसानहरू पछिल्लो समयमा अलैंचीको भाउ फेरि बढ़ेसँगै खुशी भएका छन्। पाँचथरबाट संवाददाता दुर्गा खनालको यो रिपोर्ट।
पाँचथर जिल्लाको मुख्य नगदे बालीको रूपमा रहेको अलैंचीको भाउ बढ़दै गएपछि जिल्लाका अलैंची किसानहरू हर्षित भएका छन्। विगत 8 वर्षदेखि निरन्तर ओह्रालो लागेको अलैंचीको मूल्य बढ़न थालेपछि किसानहरू आशावादी हुन थालेका हुन्। गत वर्ष प्रतिमन 26,000 मूल्य भएको अलैंची अहिले 34-37,000 कारोबार हुने गरेको र भाउ बढ़ेसँगै कृषकले अलैंची उत्पादन गरेर बेच्ने क्रमलाई तीव्रता दिइरहेको अलैंची व्यवसाय संघ पाँचथरका अध्यक्ष खेमनाथ अधिकारीले बताउनुभयो।
भएको हिसाबले अलैँची उत्पादन गरेर भट्टी लाएर अहिले बेच्ने क्रमलाई उहाँहरूले तीव्रता दिनुभएको छ।
उचित मूल्यको पर्खाइमा रहेका किसानहरूले घरैमा थन्काएर राखेको अलैँचीको मूल्य बढेपछि बिक्री गर्ने अलैँची कृषक गणेश तामाङ बताउनुहुन्छ। भाउ बढे पनि खडेरी, माटो उर्वर शक्ति कम भएको र अलैँचीमा लाग्ने डडुवा रोग, गानु कुहिने लगायतका रोगका कारण यो वर्ष उत्पादन भने कम भएको कृषक नरबहादुर श्रेष्ठ बताउनुहुन्छ।
माटोको उर्वर शक्ति कमजोरी भएको हो कि कीटाणुले हो कि अर्को साल फल्ने अलैँचीको बिरुवा उत्पादन हुन सकेका छैन।
पाँच थरमा 1737 हेक्टर जमिनमा अलैँची खेती हुँदै आएको तथ्याङ्कमा उल्लेख छ। नेपालमा उत्पादित अलैँची भारत हुँदै तेस्रो मुलुकसम्म निर्यात हुने गरेको छ। कालो सुन भनेर चिनिने अलैँचीको कुनै समयमा प्रतिमन 1,30,000 मूल्य पाए पनि भाउ घटेर प्रतिमन 21,000 भन्दा कमसम्म पुगेर निराश भएका किसानहरूको अलैँचीको भाव बढेसँगै केही आशा पलाएको छ। दुर्गा खनाल, रेडियो नेपाल, पाँच थर।
सर्लाही र म्याग्दीमा पोखरीमा डुबेर दुईजनाको मृत्यु भएको छ। सर्लाहीको ईश्वरपुर नगरपालिका 4 सागरनाथ स्थित पोखरीमा डुबेर स्थानीय 78 वर्षीय लालबहादुर घिसिङको हिजो मृत्यु भएको हो। त्यस्तै म्याग्दीको मंगला गाउँपालिका 2 मिठौला बस्ने 50 वर्षीय भीमबहादुर खत्रीको सोही ठाउँ स्थित ठूलो खोलाको झरनाको दहमा पौडी खेल्ने क्रममा डुबेर हिजो मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघले तालिबानीहरूले अफगानिस्तानको राजधानी काबुलमा भएको महिलाहरूको प्रदर्शनलाई हिंसात्मक ढंगले दमन गरेको भन्दै त्यसको घोर निन्दा गरेको छ। तालिबानीहरूले अगस्त 15 सत्ता कब्जा गरेपछि मुलुकभर भएका प्रदर्शनहरूमा बल प्रयोग भइरहेका छन्। महिलाहरूको अधिकारको माग गर्दै भएका ती प्रदर्शनहरूमा तालिबानी लड़ाकूहरूले अहिलेसम्म 4 हत्या पनि गरिसकेका छन्। तालिबानी लड़ाकूहरूले प्रदर्शनकारी विरूद्ध लाठी, कोर्रा र गोली समेत वर्षाएका अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। तालिबानीहरूले आफ्नो विरोधमा जो कोही पनि उत्रिए उनीहरूका विरूद्ध सशक्त हुने प्रतिक्रिया दिएका छन्। यही विषयलाई लिएर टर्की सहितका कतिपय मुलुकहरूले महिला अधिकारप्रति गम्भीर हुन तालिबानलाई सचेत गराएका छन्। यसैबीच अफगानिस्तानको राजधानी काबुलमा बुर्का लगाएका महिलाहरूको एउटा समूहले हिजो तालिबानको समर्थनमा र्याली निकालेको पनि अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। महिलाहरूले शिक्षा आफूहरूलाई आवश्यक भए पनि सहशिक्षा आवश्यक नभएको ब्यानर र प्लेकार्ड बोकेका थिए। अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर 11 आतंककारी आक्रमणमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धांजलि कार्यक्रम भइरहेका बेला देशवासीहरूलाई राष्ट्रिय एकताका लागि आह्वान गर्नुभएको छ। अमेरिकामा भएको आतंककारी आक्रमणको 20 पुगेको दिनको अवसरमा राष्ट्रपति बाइडेनले जारी गर्नुभएको भिडियो सन्देशमा घटनामा ज्यान गुमाउनेहरूलाई वर्षौंसम्म अमेरिकी जनता र विश्व समुदायले सम्झिरहने बताउनुभयो। आतंककारीहरूले सेप्टेम्बर 11, 2001 अमेरिकाको ट्विन टावर र पेन्टागनमा गरेको आक्रमणमा परि 2,977 जनाले ज्यान गुमाएका थिए। आतंककारी आक्रमणमा ज्यान गुमाएकाहरूको सम्झनामा न्यूयर्क लगायतका अमेरिकाका विभिन्न शहरहरूमा मौन धारणसहित विभिन्न स्मृति सभाहरूको आयोजना गरिएको छ। यसैबीच अन्तर्राष्ट्रिय समुदायले पनि 20 अघि अमेरिकामा भएको घटनाको सम्झना गरेको छ। विभिन्न राष्ट्रका राष्ट्रप्रमुख एवं सरकार प्रमुखहरूले आतंकवाद प्रेरित त्यस्ता घटना अब नदोहोरियोस् भनी कामना गर्नुभएको छ। अब आर्थिक समाचार।
सरकारले चालू आर्थिक वर्ष 2078-79 बजेटले अघि सारेका राजस्व परिचालन सम्बन्धी नीति तथा कार्यक्रमलाई केही संशोधन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद समक्ष प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै केही संशोधित कर तथा राजस्व सम्बन्धी व्यवस्था भदौ 25 गतेका मितिबाट कार्यान्वयन हुने गरी व्यवस्था मिलाएको बताउनुभयो। प्रतिस्थापन विधेयकले सेवा प्रदायक लगायतका प्राकृतिक व्यक्तिले आर्थिक वर्ष 2075-76 2077-78 आफ्नो करयोग्य आयमा आयकर ऐन बमोजिम लाग्ने कर 2078 साल फागुन मसान्त भित्र बुझाई स्थायी लेखा नम्बर लिएमा सोमा लाग्ने शुल्क तथा ब्याज छूट हुने व्यवस्था गरेको छ। करदाताले कारोबार घोषणा गर्दा कारोबार अंक फरक परेको भएमा त्यस्ता करदाताले 2078 चैत मसान्त भित्र प्रत्येक आर्थिक वर्षको वास्तविक कारोबार घोषणा गरी फरक परेको बिक्री रकमको 15% कर दाखिला गरेमा करदाताले घोषणा गरेको हदसम्मको कर अन्तिम हुने व्यवस्था विधेयकले गरेको छ। आर्थिक वर्ष 2075 76 वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनी तथा फर्मले 2078 पुष मसान्त भित्र विवरण र शुल्क तथा जरिमानाको 6% रकम बुझाएमा बाँकी शुल्क तथा जरिमाना मिना हुने व्यवस्था विधेयकले गरेको छ। गत साता नेपाली शेयर बजारको परिसूचक नेप्सेक करिब 51 अंकले घटेको छ। अघिल्लो साता 2926.89 बिन्दुमा बन्द भएको नेप्सेक परिसूचक गत साता 50.92 अंकले घटेर 2875.97 बिन्दुमा झरेको छ। गत साता 42,25,00,000 रुपियाँ बराबरका 8,67,00,000 किता शेयरहरूको किनबेच भएको छ। कुल बजार पूँजीकरण गत साता 64 अर्बले घटेर 40,24,00,000 रुपियाँमा झरेको छ। नेपाल उद्योग परिसंघले सरकारले ल्याएको प्रतिस्थापन विधेयकलाई सकारात्मक भन्दै स्वागत गरेको छ। अर्थतन्त्रलाई स्वदेशी उत्पादन र आन्तरिक आयमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने नीति सहित प्रतिस्थापन विधेयक प्रस्तुत गरेको भन्दै परिसंघले स्वागत गरेको हो। विधेयक मार्फत सरकारले कच्चा पदार्थदेखि अन्तिम उत्पादनसम्म स्वदेशमै सम्पन्न हुने गरी वस्तु उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गरेको परिसंघले उल्लेख गरेको छ। COVID-19 महामारीका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर देशका विभिन्न गन्तव्यमा पुग्ने र राजधानी भित्रिने आन्तरिक हवाई यात्रुको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। सन् 2021 अगस्त महिनामा 356,575 जना आन्तरिक उडानका यात्रुले हवाई यात्रा गरेको जनाइएको छ।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको एक दिवसीय र टी ट्वेन्टी वरियतामा नेपालले आफ्नो स्थान यथावत राख्न सफल भएको छ। आईसीसीले अपडेट गरेको नयाँ वरियताको एक दिवसीय खेलमा नेपाल 16 स्थानमा रहेको छ भने एसोसिएट राष्ट्रमा नेपालभन्दा अघि ओमान, स्कटल्याण्ड र नेदरल्याण्ड्स रहेका छन्। एक दिवसीयमा न्यूजील्याण्ड पहिलो, इंग्ल्याण्ड दोस्रो, अस्ट्रेलिया तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका 5 स्थानमा रहेका छन्। यस्तै टी ट्वेन्टी वरियतामा नेपाल 13 स्थानमा रहेको छ। नेपालको टी ट्वेन्टीमा 11 सर्वाधिक उच्च वरियता हो। टी ट्वेन्टी वरियताको शीर्ष स्थानमा इंग्ल्याण्ड रहेको छ, त्यस्तै भारत दोस्रो, पाकिस्तान तेस्रो, न्यूजील्याण्ड चौथो र दक्षिण अफ्रिका 5 स्थानमा रहन सफल भएका छन्। आईसीसी टी ट्वेन्टी विश्वकप क्रिकेटका लागि नेदरल्याण्ड्सले आफ्नो टीमको घोषणा गरेको छ। यूएई र ओमानमा आयोजना हुने विश्वकपका लागि नेदरल्याण्ड्सले पीटर सिलारको कप्तानीमा 15 सदस्यीय टीम घोषणा गरेको हो। विश्वकपमा नेदरल्याण्ड्स पहिलो चरणको समूह एमा रहेको छ। यस समूहमा श्रीलंका, आयरल्याण्ड र नामेबिया रहेका छन्। भारत र इंग्ल्याण्ड बीचको 5 टेस्ट खेल रद्द भएको छ। शुक्रबार म्यान्चेस्टरमा शुरू हुने तय भएको टेस्ट कोरोना भाइरसका कारण रद्द भएको हो। केही दिन अघि भारतीय टीमका सदस्य कोरोना भाइरस संक्रमित भेटिएपछि अभ्यास खेल समेत स्थगित गरिएको छ। इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड आईसीबीले भारतीय क्याम्पमा कोविड संक्रमण दर बढ़ने डरका कारण खेल रद्द गर्नु परेको जनाएको छ। यसअघि भारतका सहायक फिजियो योगेश परमारलाई बुधबार कोरोना पोजिटिभ देखिएको थियो।
खेल समाचारका साथमा गिरिशा उपाध्याय। अब मौसम। आज देशको अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 30.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.2 डिग्री सेल्सियस। सापेक्षिक आर्द्रता 94%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:48 भयो भने सूर्यास्त भरे साँझ 6:13 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। आगामी असोज 15-17 गतेसम्म गर्ने गरी पार्टीको विधान अधिवेशन सार्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निर्णय। सुरक्षा रणनीति अन्तर्गतको परियोजना होइन भन्ने अमेरिका सरकारले सुनिश्चित नगरेसम्म एमसीसी पारित गर्न नसकिने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालद्वारा स्पष्ट। नेपाली कांग्रेसको 14 महाधिवेशनमा सभापति पदमा उम्मेद्वारी दिने नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाको घोषणा। संखुवासभाको मादीमा गत साता भएको सामूहिक हत्याको घटनामा संलग्न आरोपमा प्रहरीद्वारा स्थानीय एक युवा पक्राउ। देशभर कोरोना संक्रमितको संख्या घट्यो, संक्रमित संख्या घटे पनि जोखिम कायमै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाई र अफगानिस्तानको राजधानी काबुलमा महिला प्रदर्शनकारीमाथि दमन भएको भन्दै संयुक्त राष्ट्रसंघद्वारा निन्दा। बिहान 7 समाचार सकियो। अर्को समाचार प्रसारण 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।